समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, राजनीति आफैमा विकल्प र सम्भावनाहरूको खेल हो। वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै अब नयाँ सिराबाट राजनीतिक बहस प्रारम्भ भएको छ। स्मरणीय यो पनि छ कि विगतमा 2047 सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार प्रदान गर्दा पटक पटक त्यसको दुरूपयोग हुन गई संसदीय व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन गएका दृष्टान्तहरूलाई ध्यानमा राखी 2072 सालको नयाँ संविधानले त्यस्तो अधिकार कटौती गरेको थियो, तर पुनः पुरानै शैलीको निरन्तरता स्वरूप गरिएको संसद विघटनको निर्णयलाई बदर गरेर सर्वोच्च अदालत र संवैधानिक इजलासले देशमा विधिको शासनका पक्षमा गरेको फैसला आफैमा स्वागतयोग्य, साहसिक र ऐतिहासिक छ। संसद पुनस्थापनाको निर्णयसँगै विकसित भएको पछिल्लो राजनैतिक र संवैधानिक अवस्थाको विश्लेषण गर्न आजको अन्तर्सम्वादमा हामी संविधानविद विपिन अधिकारीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार विपिनजी, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
धन्यवाद, नमस्ते।
अब हिजोको सर्वोच्चको फैसलाले नेपालको राजनीतिमा आगामी दिनहरू के होलान् भन्ने एकातिर अनुमान त गरिँदैछ, अब यसको संवैधानिक र कानूनी पाटोलाई नै अलिकति केन्द्रमा राखेर कुराकानी गरौं। यो छलफलको क्रम केही दिन अझै एवं रीतले अगाडि बढ्नेछ। विपिनजी, अब प्रतिनिधि सभा विघटनको निर्णय अन्तत असंवैधानिक भयो भनेर सर्वोच्चले पुनस्थापनाको जुन निर्णय गरेको छ, अब प्रश्न के आउँछ अगाडि? यो निर्णयले उत्पन्न गर्ने संवैधानिक र नैतिक प्रश्नहरू के हुनेछन्?
मलाई लाग्छ सबैभन्दा ठूलो कुरो के हो भने संविधानको संविधानले व्यवस्था गरेको प्रधानमन्त्रीको अधिकार वा विशेषाधिकारको सन्दर्भमा प्रधानमन्त्रीले प्रतिनिधि सभालाई भंग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने जुन संवैधानिक प्रश्न थियो त्यसको यसले धेरै प्रष्ट चाहिँ निर्णय दिएको छ र त्यो धेरै सन्तुलित छ, विषयवस्तुमा आधारित छोटो र प्रयोजनपरक पनि छ। यसले असंवैधानिक भनेर चाहिँ प्रष्ट रूपमा राख्नुका साथै यसको जुन संविधानको एउटा व्यवस्थाहरू छन् त्यसको बारेमा स्पष्ट एउटा व्याख्या अघि आएको छ। त्यस हुनाले मलाई लाग्छ यो जुन एउटा विवादहरू थिए त्यस्तो विवादहरूलाई यसले समाधान गरिदिएको छ एकातिर, अनि अर्कोतिर एउटा जुन प्रधानमन्त्रीको जुन मान्यता थियो कि एउटा प्रधानमन्त्रीय प्रणालीमा त्यस्ता अधिकारहरू संविधानमा नलेखे पनि प्रष्ट रूपमा त्यो प्रधानमन्त्रीकै चाहिँ अधिकार हो र त्यसलाई प्रयोग गर्न सकिन्छ भन्ने, अब त्यो त्यसमा चाहिँ संवैधानिक बल नपुगेको भन्ने कुरो प्रष्ट रूपमा आएको छ। अब काम गर्दाखेरि संवैधानिक या असंवैधानिक हुने प्रशस्त एउटा अवस्थाहरू आउँदछन्, यसलाई नैतिकताको विषय बनाइराख्नु जरुरी छैन, त सर्वोच्च अदालतको एउटा प्रष्ट जुन निर्णय छ त्यसले यो संसद विघटन सम्बन्धी जुन अघिल्ला मान्यताहरू थिए त्यो मान्यताहरूभन्दा अलग अहिलेको संविधानको व्याख्यामा आधारित एउटा स्पष्ट जुन दृष्टिकोण आएको छ त्यसले चाहिँ भविष्यका लागि स्थिरतातर्फ चाहिँ सर्वोच्च अदालतले कन्ट्रिब्युसन गरेको नै मान्नु पर्दछ।
हजुर, जसरी संवैधानिक इजलासले चाहिँ पाँचवटा आधारहरू किटान गरेर यो निर्णय चाहिँ बदर हुन्छ, संसद पुनस्थापना हुन सक्छ भन्ने जुन ठहर गर्यो, यी आधारहरूलाई अलिकति केलाउने कोसिस गरौं न विपिनजी। जस्तो आधार नम्बर एकमा राजनैतिक विषयवस्तु अदालतले हेर्ने हो कि होइन भन्ने प्रश्न थियो, त्यसै गरी दुई तीन नम्बरका यी आधारहरू जसरी प्रष्ट पारिएको छ यसमा बुँदागत रूपमा अलिकति व्याख्या गरिदिन सकिन्छ कि?
अब संक्षिप्त रूपमा भन्दाखेरि प्रतिनिधि सभाको जुन पुनर्स्थापनाको एउटा सम्बन्धमा सर्वोच्च अदालतले जुन एउटा आदेश गरेको छ त्यो आदेशको लाई चाहिँ न्यायोचित छ भन्ने देखाउने सम्बन्धमा पाँचवटा प्रश्नहरू आफैले कायम गरेर अनि त्यसको जवाफ अदालतले दिएको छ। त्यो भनेको मूलत के भनेदेखि अब यो प्रतिनिधि सभाको विघटन असंवैधानिक हो र राजनैतिक एउटा अधिकारका रूपमा मात्र यसलाई हेरेर हुँदैन, किनभने यो संविधानमा आधारित छैन। संविधानमा आधारित नभएको र प्रष्ट रूपमा उल्लेख गरिएका संवैधानिक व्यवस्थाहरूको विपरीत भएको हुनाले केवल राजनैतिक अधिकारका रूपमा मात्र यसलाई स्वीकार गर्ने अवस्था नभएको भन्ने बारेमा सर्वोच्च अदालतमा स्पष्टता देखिन्छ। दोस्रो कुरो के छ भनेदेखि तपाईँको यो जुन जसरी राष्ट्रपतिबाट भएको जुन सदर भएको विघटनको सिफारिस भनेर राष्ट्रपतिलाई समेत सर्वत्र एउटा मुछ्ने प्रयास गरेको थियो, त्यस सम्बन्धमा सर्वोच्च अदालतले प्रष्ट रूपमा चाहिँ राष्ट्रपतिलाई कुनै आक्षेप लगाएको छैन र यो प्रधानमन्त्रीले अधिकार प्रयोग गरेको हो जसलाई संवैधानिक राष्ट्रपतिले केवल निकास दिएको भन्ने दृष्टिकोणमा अदालतले राष्ट्रपतिलाई अलग राखेको छ। त्यो धेरै बुझ्नुपर्ने कुरा छ। त्यो त्यस्तै गरी प्रधानमन्त्रीलाई नै पनि जुन एउटा दुराशयुक्त रूपमा अधिकारको प्रयोग गरेको भन्ने जुन आक्षेप थियो त्यस सम्बन्धमा पनि सर्वोच्च अदालतले यो चाहिँ दुराशयुक्त हो भनेर भनेको छैन। त्यो प्रश्नतर्फ उसले विचार गर्न चाहेन। केवल उसले चाहिँ गरिएको काम कारवाही संवैधानिक हो कि होइन भनेर चाहिँ उल्लेख गरेको छ। त्यसबाहेक नेपालको नयाँ संविधान अन्तर्गतको जुन संसदीय परिपाटी छ, सरकार निर्माणदेखि लिएर विघटनसम्मका व्यवस्थाहरूको संविधानको व्यवस्था के हो, त्यसको औचित्य के हो, किन यस्तो राखिएको भन्ने कुरामा सर्वोच्च अदालतले प्रष्ट रूपमा उल्लेख गरेको छ। यो समग्रमा के भन्न सकिन्छ भने यो फैसलामा विवादास्पद कुनै पनि कुरा उल्लेख गरिएको छैन र जे जति आएको छ धेरै सन्तुलित छ। मैले सुरुमै भने संक्षिप्त पनि छ, पण्डितै नगरिकन संविधानको स्पष्ट व्याख्या र जे जति चाहिँ एउटा निर्णयका लागि निर्णय आधारहरू चाहिन्छन् त्यसको बारेमा चाहिँ उल्लेख गरेर अनि निर्णय गरिएको छ। त्यस हुनाले यसलाई राम्रो निर्णय भन्नुपर्ने कारण त्यो हो।
हजुर, अब राजनैतिक रूपबाट कुनै पूर्वाग्रह नराखी एउटा तटस्थताको नीतिमा चाहिँ न्यायालय अगाडि बढ्यो। यसले चाहिँ आम जनतामा देशमा कानूनी शासन चाहिँ जीवित छ भन्ने किसिमको एउटा दरिलो आत्मविश्वासको सन्देश पनि दियो भनेर प्रतिक्रियाहरू आइरहेका छन्। मूलत राजनैतिक दलको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन गरिएको हुँदाले त्यस विषयमा प्रवेश गर्नु, यहाँले अघि जुन कुराहरू राख्नुभयो कि अन्तत यो त एउटा राजनैतिक खिचलोको कारणले उत्पन्न भएको परिस्थिति हो भन्ने किसिमको चाहिँ संकेत गर्यो होइन अदालतले?
होइन, अदालतको आदेशमा जुन एउटा प्रधानमन्त्रीको पार्टीभित्रको गृह कलहका विषयहरू जुन उल्लेख गरिएका छन् अब ती विषयहरूलाई पनि अदालतले एउटा के भनेदेखि जुन प्रधानमन्त्रीको लिखित जवाफ लगायतका चाहिँ लिखित जवाफहरूमा उल्लेख गरिएका थिए त्यसलाई पनि नोटिस गरेको छ। तर उसले त्यसका आधारमा यो चाहिँ विशेषाधिकार दावी गर्न सकिने अवस्था नरहेको बारेमा स्पष्टता पनि गरेको छ। त्यस हुनाले के हो भने प्रधानमन्त्री प्रति चाहिँ यो प्रधानमन्त्रीको जुन सिचुएसन छ त्यो सिचुएसनलाई प्रधानमन्त्रीले नै ह्यान्डल गर्ने हो। तर त्यो सिचुएसन ह्यान्डल गर्नलाई संविधानले अस्त्रका रूपमा यो अधिकार उल्लेख नगरेको र किन उल्लेख नगरेको भन्ने दुवै कुरामा चाहिँ सर्वोच्च अदालत स्पष्ट रूपमा चाहिँ उसले आफ्नो आधारहरू उल्लेख गरेको हुनाले मलाई लाग्दछ त्यसतर्फ अब कुनै शंका गर्नुपर्ने ठाउँहरू छोडेको छैन।
जस्तो एउटा निश्चित अवधिलाई शून्य समय मानिएको छ र जतिखेर संसद अधिवेशन बोलाउनको लागि चाहिँ 13 दिनको जुन समय अवधि बाँकी थियो त्यो 13 दिनको समय अवधि चाहिँ हिजोको फैसलाको दिनबाट टोकेर अब भोलि कथम कदाचित प्रधानमन्त्रीले संसदको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश नगरेको खण्डमा पनि संसद बैठक चाहिँ अनिवार्य बस्ने गरी पनि एउटा विधि पद्धतिलाई स्थापित गर्न खोजेको भन्ने देखिन्छ।
संसद अदालतले मैले अघि प्रयोजन परक भनेर भने नि, त्यसको अर्थ के हो भने केवल फैसला गरेर अदालतले चाहिँ संवैधानिकता बारेमा स्पष्टता कायम गरेर पनि फाइल क्लोज गर्न सकिन्थ्यो होला, तर अदालतले चाहिँ प्रयोजन परक किनभने कि त्यो अधिवेशन डाक्नु डाक्ने भनेको हाम्रो प्रणाली अन्तर्गत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डाक्ने हो, र राष्ट्रपतिले डाक्दाखेरि र प्रधानमन्त्रीले सिफारिस गर्दाखेरि सभामुखसँग समेत चाहिँ सम्पर्क गरेर त्यो निर्णय गर्ने हाम्रो प्रचलन हो। त अब त्यो प्रचलन बमोजिम चाहिँ कहिले हुन्छ भन्ने कुराका बारेमा कुनै दुविधा नरहोस् भन्ने उद्देश्यले अदालतले चाहिँ स्पष्ट रूपमा चाहिँ 13 दिनभित्र यो गर्नु भनेर उल्लेख गरेको छ, र आफ्नो निर्णयधारका रूपमा यो जुन छ महिना ननागिकन अधिवेशनहरू बोलाउनु पर्ने भन्ने संविधानको व्यवस्था र त्यो व्यवस्थामा हुन गएको जुन चाहिँ त्रुटि छ त्यो त्रुटिलाई उल्लेख गरेर यो आदेश दिएको हो। त यो स्पष्ट रूपमा धेरै राम्रो आदेश हो। त यस अनुसार के भने प्रधानमन्त्रीले चाहिँ आखिर यो 13 दिनभित्र पनि त दिन कायम गर्ने भन्ने कुरो त्यो प्रधानमन्त्रीको जुन आफ्नो अधिकार हो त्यो अधिकारलाई चाहिँ कायम नै राखिएको छ, र बाध्यता पनि थपिदिएको छ कि यो अनन्तकालसम्म जान सक्ने अवस्था रहेन, हिजो ब्रेक भयो भन्ने आधारमा त्यो चाहिँ अनन्तकालसम्म जाने परिस्थिति हुनु हुँदैन भन्ने कुरामा चाहिँ अदालत प्रष्ट देखिन्छ।
विगतका कतिपय यस्ता जटिलताहरूमा भएका निर्णयहरूलाई पनि नजिरको रूपमा कानूनमा लिइने गरिन्छ। अब यो निर्णयमा पनि संविधानको धारा 76 उपधारा 1, 2, 3 र 5 र प्रतिनिधि सभा विघटन धारा 58 अविष्ट अधिकारका सन्दर्भमा प्रयोग हुने व्यवस्था नभएको कुरा चाहिँ फैसलाले प्रष्ट पारेको छ। अर्थात बहुमत प्राप्त नेताको हैसियतमा रहेको प्रधानमन्त्रीलाई धारा 76 उपधारा 7 आकर्षित हुने अवस्था नरहेको हुँदा विघटन गर्न पाउने संवैधानिक अधिकार रहेको पाइएन भनेर जसरी किटान गरेको छ सर्वोच्चले, आगामी दिनका लागि त एउटा यो संसदीय व्यवस्थाको जगेर्नाको लागि यसको विकासको लागि एउटा दह्रो नजिर र दृष्टान्त स्थापना हुने भयो नि होइन?
संविधान अब निश्चित रूपमा त्यो चाहिँ अब राजनैतिक रूपमा हामीले यो फैसलालाई हेर्ने भन्दा पनि संविधानसम्म एउटा जुन आधारहरू छन् त्यस बमोजिम निर्णय भएको भनेर हेर्नु पर्दछ। अब संसद पुनर्स्थापनाको व्यवस्था या प्रधानमन्त्रीको चाहिँ कुनै विशेष अधिकार नभएको संसद भन्दा पनि प्रतिनिधि सभालाई भङ्ग गर्ने सम्बन्धमा जुन एउटा हाम्रो एउटा संवैधानिक नीति छ हो त्यो नीतिको फिटफल्सहरू के हो, त्यो साँच्चीकै राम्रो हो कि होइन, या यसको प्रयोग या दुरुपयोग कुन रूपमा हुन सक्दछ नेपालको सन्दर्भमा भन्ने बारेमा त्यो त संविधान सभाले त्यस विषयको जिम्मेवारी लिनु पर्दछ, र संविधानमा जे उल्लेख गरिएको छ त्यो र जुन उद्देश्यले उल्लेख गरिएको छ अदालतले त्यसलाई कैफियत गरेको छैन, प्रष्ट रूपमा राखिदिएको छ। अर्थात् सरकार निर्माणको प्रक्रियामा प्रतिनिधि सभाले कुनै सरकार निर्माण गर्न सकेन, अन्तत जुन चारवटा विकल्पहरू दिएको छ सरकार स्थापनाको त्यो विकल्पहरू मध्ये कुनै विकल्पले पनि काम नगरेको अवस्थामा चाहिँ त्यो प्रतिनिधि सभा जसले चाहिँ सरकारलाई जन्माउन सक्दैन त्यो थारो प्रतिनिधि सभालाई भङ्ग गर्ने बाहेक अन्य किसिमले प्रतिनिधि सभा भङ्ग हुने र विशेष गरी प्रधानमन्त्रीको विशेष अधिकारका रूपमा भङ्ग हुने व्यवस्था यो संविधानमा छैन, र त्यो अर्थमा अब बहुमतमा भएको प्रधानमन्त्रीले अब प्रतिनिधि सभा भङ्ग गर्ने भन्ने हुँदैन भन्ने कुरालाई अदालतले प्रष्ट रूपमा जे हो त्यही उल्लेख गरेको छ। मलाई लाग्दछ अब यसले यसको प्रयोगले नेपालको राजनीतिमा कस्तो किसिमको स्थिरता ल्याउँछ या झनै अस्थिरता ल्याउँछ भन्ने कुरो त्यो चाहिँ राजनैतिक संस्कृतिमा चाहिँ सम्बन्धित कुरा भयो। मलाई लाग्दछ अदालतले त्यति मात्र विषयवस्तुलाई उठान गरेको छ, प्रवेश गरेको छ, निर्णय गरेको छ जति यसका लागि एउटा संवैधानिक प्रश्न भएर उपस्थित भएको थियो। अब राजनैतिक रूपमा यो यसको चाहिँ प्रयोग कुन रूपमा हुन्छ भन्ने कुरो त अब भविष्यले देखाउँछ। मलाई लाग्दछ अदालतले त्यसका लागि जिम्मेवारी लिनु पर्दैन। अब जहाँ वैधानिकताको प्रश्न हुन्छ, असंवैधानिक काम कारवाही हुन्छन्, अदालतले निश्चित रूपमा क्षेत्राधिकार ग्रहण गर्छ, तर अब यो कस्तो व्यवस्था हो भन्ने कुरोको बारेमा त समग्र रूपमा चाहिँ राजनैतिक प्रयोगका आधारमा हेर्नु पर्दछ. त्यो विषय प्रवेश त्यस सम्बन्धमा अदालतले गरेको छैन.
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादमा छौं. हामी आजको अन्तर सम्वादमा सर्वोच्च अदालतबाट हिजो गरिएको ऐतिहासिक फैसलाका सन्दर्भलाई जोडेर हामी कुराकानी गर्दैछौ संविधानविद विपिन अधिकारीसँग. जस्तो विपिनजी, हाम्रो अबको कदम के होला भन्ने एउटा आम जिज्ञासा त छँदैछ. हामी कानूनी पाटोमा रहेर केन्द्रित रहेर सम्वाद गरिरहेका छौं. अब संसदको बैठक शुरू भएपछि अथवा त्योभन्दा अगाडि पनि सम्भाव्य राजनीतिक कदमहरू त जे पनि हुन सक्छन् त्यो स्वविवेकमा भर पर्ने विषय पनि एकातिर देखिएको छ. अब सत्तारूढ दलभित्रको किचलोका कारण यसको मुद्दा चाहिँ निर्वाचन आयोगसम्म पनि पुगिसकेको र दल विभाजनको एउटा निकटमा रहेको, औपचारिक रूपमा विभाजन नभएको तर विभाजन उन्मुख रहेको यो परिस्थितिमा अबको संसदले गर्ने क्रियाकलापहरू अथवा सामान्य प्रधानमन्त्रीले विश्वास लिनको लागि गर्ने कसरत अथवा उहाँका विरूद्ध अविश्वासको प्रस्ताव जुन यसभन्दा अगाडि नै दर्ता भइएको छ, यसको चाहिँ अब 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 आगामी कदमहरू चाहिँ हामी के अपेक्षा गर्न सक्छौ?
अब यस सम्बन्धमा चाहिँ राष्ट्रपतिले प्रधानमन्त्रीको अहिलेको जुन वर्तमान हैसियत छ त्यसलाई कुन रूपमा लिनुहुन्छ भन्ने कुरामा भर पर्दछ. किनभने कतिपय एउटा संसदीय परम्पराका कुराहरू छन् जो बेलायती मोडेलको संसदीय प्रणालीमा संविधानमा उल्लेख नगरे पनि त्यो अन्तर्निहित भएको मानिन्छ. त त्यस सम्बन्धमा राष्ट्रपतिको दृष्टिकोण धेरै महत्वपूर्ण हुन्छ. अब हामीले यस्तो अहिलेको जुन प्रधानमन्त्री को परिस्थिति छ त्यो के हो भन्ने बारेमा राष्ट्रपतिको दृष्टिकोण धेरै महत्वपूर्ण हुन्छ. जस्तो अब प्रतिनिधिको पुनर्स्थापना भएको अवस्थामा के प्रतिनिधि सभा भङ्ग गर्ने प्रधानमन्त्री को हैसियतलाई सामान्यतया राजीनामा दिएको प्रधानमन्त्री सर मानिन्छ. अब त्यो चाहिँ परम्पराको कुरा हो. त्यसको अर्थ के भने कि प्रधानमन्त्री आफ्नो पूर्ण जुन क्षमता हुन्छ त्यो क्षमता चाहिँ दावी गर्न सक्ने परिस्थितिमा नभएर एउटा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा आउनुभएको भन्ने त्यो एउटा संसदीय संस्कृतिले त्यस्तो देखाउँछ. अब हाम्रो संविधानमा प्रष्ट रूपमा त्यो कुरा उल्लेख गरिएको छैन तर प्रधानमन्त्री जब प्रतिनिधि सभा रहँदैन, भङ्ग भएको अवस्था हुन्छ या भङ्ग गर्नुहुन्छ या चाहिँ अविश्वासको प्रस्ताव पारित भइसकेको हुन्छ या विश्वासको प्रस्तावमा चाहिँ सफल नभएको परिस्थिति हुन्छ, हरेक अवस्थामा संविधानले प्रधानमन्त्रीको परिकल्पना गर्दछ. अर्थात् प्रधानमन्त्रीको पद चाहिँ त्यो ठाउँ चाहिँ खाली हुँदैन तर प्रधानमन्त्रीको हैसियतमा चाहिँ राजनैतिक रूपमा परिवर्तन भएको मानिन्छ. अब त्यसलाई राष्ट्रपतिले कुन रूपमा लिनुहुन्छ भन्ने कुरो हो. तर सामान्यतया यदि राष्ट्रपतिले होइन, यो हाउस पुनर्स्थापित भएको छ जुन रूपमा प्रधानमन्त्रीले चाहिँ प्रतिनिधि सभालाई भङ्ग गर्नुभएको थियो त्यो असंवैधानिक भएको कारणले गर्दा त्यो प्रतिनिधि सभा मात्र जीवित भएको छैन कि प्रधानमन्त्रीको पनि हैसियतमा अब हिजो केयर टेकर भए पनि, कार्यवाहक भए पनि अब पूर्णता उहाँले पाइसक्नुभयो भन्ने दृष्टिकोण राख्नुहुन्छ भने निश्चित रूपमा अबको प्रक्रिया भनेको या त चाहिँ पुनर्स्थापना हुने बित्तिकै राष्ट्रपतिले प्रधानमन्त्रीलाई विश्वासको मत लिनेतर्फ चाहिँ अग्रसर गराउनु पर्दछ या त्यसतर्फ नलाग्ने हो भने वैकल्पिक सरकारको दावी गर्ने राजनैतिक दलहरू जुन चाहिँ संसदका संसदीय दलहरू छन् हो उनीहरूको अधिकार र कार्यक्षेत्र सुरु हुन्छ. त्यो भन्नुको अर्थ के भने त्यो प्रतिनिधि सभामा जुन चाहिँ संसदीय दलहरू छन् उनीहरूले आफ्नो नेतृत्वहरू परिवर्तन गर्छन् भने त्यो परिवर्तन गर्छन् र गरिसकेपछि अब सरकार निर्माणको उनीहरूले दावी गर्दछन् र आफ्नो क्षमता प्रदर्शन गर्दछन्. अब निश्चित रूपमा संविधानको धारा 76(1) अन्तर्गतको एक मना सरकार बन्न सक्ने अवस्था छैन. त्यो चाहिँ अब सरकार के भनेदेखि राष्ट्रपतिले न्यायिक जानकारी लिने कुरा भयो. तर त्यसपछि संविधानको धारा 76(2) वा 3 अन्तर्गतको सरकार बन्नलाई अवरोध छैन. त त्यसका लागि दाबी चाहिँ पहिलो त संयुक्त सरकारकै लागि चाहिँ अवसर प्रदान गर्नुपर्ने हुन्छ र राष्ट्रपतिले यस सम्बन्धमा कन्सल्टेसन गर्ने विचार विमर्श सुरु गर्नुपर्ने हुन्छ। अहिलेको प्रक्रियाले तपाईँ संसदभित्र अन्तरिम संविधानमा जस्तो निर्वाचन हुने भन्ने अहिलेको अवस्था होइन। अहिलेको अवस्था के हो भने कि को चाहिँ प्रधानमन्त्रीको पद चाहिँ अहिलेको चाहिँ सत्तारूढ दलको नेताका रूपमा दावी गर्ने हैसियत राख्दछ भन्ने कुरामा राष्ट्रपतिले छलफल गर्ने हो र संयुक्त सरकारको निर्माणका सम्बन्धमा अनि त्यो प्रष्ट आधारहरू प्रस्तुत भएको चाहिँ आधारमा अनि प्रधानमन्त्रीको नियुक्त गर्ने हो।
त
यो दुवै मैले भने चाहे विश्वासको मतको कुरा भयोस् चाहे अविश्वासको प्रस्तावका कुरा होस् संसदको जुन नियमावली छ प्रतिनिधि सभाको हो त्यो नियमावलीका प्रक्रियाहरू बमोजिम अगाडि बढ्नुपर्ने हुन्छ र त्यो प्रक्रिया सबै सुरुवात गर्नका लागि पहिले त प्रधानमन्त्रीले राष्ट्रपतिलाई चाहिँ सिफारिस गर्नुपर्ने हुन्छ कि कहिले संसद पुनर्स्थापित चाहिँ जुन संसदको अधिवेशन बोलाउने सम्बन्धमा दिन कायम गर्ने र अनि त्यो दिन कायम भएपछि स्वतः यी प्रक्रियाहरू सुरु हुन जान्छ।
भनेपछि अन्तत जुन एउटा चाहिँ संवैधानिक लिगबाट बाहिर गएको अवस्था थियो अब संसद पुनस्थापना पछि सबै प्रक्रियाहरू चाहिँ अब संसदीय पद्धति अनुसार नै अगाडि बढ्नेछन् र जुन नियम कानूनहरू चाहिँ संसदीय व्यवस्था अन्तर्गत कायम छ त्यसलाई नै फलो गरेर अघि बढ्नुको विकल्प छैन भन्ने हामी एकातिर बुझौं। अर्को एउटा प्रश्न म राखिहाल्न चाहन्छु विपिनजीलाई, यो बीचमा भएका कतिपय अध्यादेशहरू होइन अब संवैधानिक नियुक्तिहरू यसको भविष्य के हुन्छ भन्ने पनि एउटा आम प्रश्न छ नि।
मलाई लाग्दछ अहिलेको जुन पुनस्थापनाको प्रसङ्ग छ त्यो निरन्तरताको प्रसङ्ग हो। यो चाहिँ संसदको जुन पाँच वर्ष अवधि पूरा भएर अनि संसद भन्नाले मैले प्रतिनिधि सभा भनेको पाँच वर्ष अवधि पूरा भएर अनि त्यसपछि पुनः चाहिँ निर्वाचनपछि आएको अवस्था होइन, यो निरन्तरताको अवस्था हो र संसद आफ्नो नियमित चाहिँ अवधि पूरा गर्न बाँकी भएको हुनाले ती सबै जुन विधेयकहरू छन् जो तिनीहरूको जुन प्रसङ्ग छ हैसियत छ परिस्थिति छ तिनीहरू चाहिँ यथास्थानमा रहन्छन् र यो अधिवेशन सुरु हुने बित्तिकै उनीहरूले जीवन प्राप्त गर्दछन्। यो त अवरुद्ध भएको जुन अवस्था छ समाप्त भएको मानिन्छ र अनि अब जुन सरकार निर्माण हुन्छ त्यो निर्माण भएको सरकारले त्यसलाई चाहिँ कुन रूपमा अगाडि लैजाने वा नलैजाने भन्ने बारेमा निर्णय गर्दछ, किनभने अन्तत यो सरकार भनेको चाहिँ करेन्ट म्यान्डेटका आधारमा निर्माण भएको मानिन्छ। त हाम्रो परम्परा पनि त्यही हो, कतिपय नयाँ सरकारहरूले पुराना विधेयकहरूलाई निरन्तरता दिन चाहँदैनन् नयाँ सरकार भइसकेपछि गठन भइसकेपछि। र एउटा कुरा के हामीले बुझ्नु पर्दछ भने कि संसदको जुन प्रक्रिया सुरु हुन्छ त्यो प्रक्रियामा प्रधानमन्त्री भने एउटा दावेदारका रूपमा उपस्थित हुन सक्नुहुन्छ वर्तमान प्रधानमन्त्री। अब उहाँको हैसियत अहिले जे सुकै भए पनि उहाँको नयाँ सरकार निर्माण गर्ने सम्बन्धमा एउटा जुन प्रतिनिधि सभामा रहेका राजनैतिक दलहरूको जुन सत्तारूढ पार्टी के अरे जुन तपाईँको संसदीय पार्टी छ त्यो संसदीय पार्टीको नेताका रूपमा उहाँले जुन दावी गर्न पाउने उहाँको अधिकार यथावत छ त्यो प्रयोग गर्न सक्नुहुन्छ र त्यस्तो अवस्थामा त राजनीतिक रूपमा कुनै चाहिँ अध्यादेशका बारेमा पनि कुनै तपाईँको विधेयकका बारेमा पनि अलग धारणा राख्नुपर्ने अवस्था रहँदैन। तर अन्य अवस्थामा सरकारले हेर्न सक्दछ, तर सरकारले चाह्यो भने नयाँ सरकारले चाह्यो भने निरन्तरता पाउन चाहिँ गाह्रो छैन।
अहिलेको सत्तारूढ दलले जसरी निर्वाचन आयोगमा दुवै पक्ष भनौँ दुवै पक्षले आफ्नो दावी गरेका छन् हामी आधिकारिक हौ भनेका छन् यसको निरूपणको लागि जसरी न्यायिक निरूपणको लागि सर्वोच्चले फैसला दियो भोलि निर्वाचन आयोगले कुन विधि पद्धतिबाट यो समस्याको निकास देला अथवा कुन निर्देश चाहिँ न्यायोचित हुन सक्ला यसमा केही भन्न सकिन्छ अन्त्यमा संक्षेपमा?
अब निर्वाचन आयोगले निर्णय नगरुन्जेल अहिलेको जुन सत्तारूढ दल छ त्यसको चाहिँ कुन घटक कुन फ्याक्सन तपाईँको एस्टाब्लिसमेन्ट हो र कुन स्प्लिन्टर ग्रुप हो अर्थात् कुन चाहिँ माओ पार्टी हो र छुटिएको को भन्ने कुरो अहिलेको जुन वर्तमान निर्वाचन कानून छ त्यस बमोजिम निर्णय नगरुन्जेलसम्म संसद र विशेष गरी प्रतिनिधि सभाको जुन परिस्थिति छ त्यसमा परिवर्तन आउँदैन। अब त्यो भन्नुको अर्थ के भने कि अङ्कगणितले निश्चित रूपमा आफ्नो काम गर्दछ गर्न सक्दछ, तर जुन एउटा राजनैतिक रूपमा चाहिँ को शक्तिशाली छ र संसदका प्रक्रियाहरूमा राजनैतिक दलको हैसियत बमोजिम काम गर्ने कुरामा चाहिँ अब त्यहाँनिर अस्थिरता रहन्छ। त्यो अस्थिरताको समाप्ति तब मात्र हुन्छ जब निर्वाचन आयोगले निर्णय गर्दछ। त निर्वाचन आयोगले निर्णय गर्दा वस्तुगत रूपमा हाम्रो राजनैतिक दल सम्बन्धी जन
हजुर त आदरणीय श्रोताहरू हामी कुराकानी गर्दैथ्यौं संविधानविद विपिन अधिकारीसँग। अन्त्यमा टेलिफोन अवरूद्ध भएको छ, समय पनि लगभग कार्यक्रमको सकिन लाग्यो, तैपनि हामी कोशिश गर्छौं उहाँले अन्त्यमा आफ्नो आजको संवादको एउटा निचोडमा पुग्ने प्रयास गर्दै हुनुहुन्थ्यो। विशेष गरी अब सर्वोच्चको फैसला आइसकेपछि अब निर्वाचन आयोगमा विचाराधीन विषय के हुन्छ भन्ने विषयमा उहाँसँग म अन्त्यमा संवाद गर्दै थिएँ। म यो क्रमलाई फेरि जोड्न चाहन्छु अधुरो नराखौं भनेर। विपिनजी अलिकति यो अन्तिम यहाँले निष्कर्ष एउटा दिँदै हुनुहुन्थ्यो, यसलाई पूरा गरिदिनु, एक मिनटको समय छ।
यो यो निर्वाचन आयोगले पनि अहिले जुन एउटा परिस्थिति छ त्यो परिस्थितिको निरन्तरतालाई भन्दा पनि जुन उपस्थित भएको प्रश्न छ त्यो धेरै राजनैतिक भए पनि कानूनी रूपमा निर्णय गर्नुपर्ने प्रश्न भएको हुनाले कुन पार्टी चाहिँ माओ पार्टी हो र कुन चाहिँ छुटिएर गएको हो भन्ने बारेमा चाहिँ हाम्रो निर्वाचन ऐन बमोजिम के अरे राजनैतिक दल सम्बन्धी जुन ऐन छ त्यस बमोजिम त्यो निर्णय गरिदिनुपर्छ। र अहिलेको जुन तनाव छ त्यो निर्णय नभएका कारणले गर्दा त्यो तनाव जसरी जुन तनावमा सर्वोच्च अदालतले पनि आफ्नो एउटा चाहिँ परिस्थिति निर्वाह गर्नु पर्यो त्यो त्यसमा निर्वाचन आयोग छ। तर स्पष्ट र संविधान सम्मत अब के अरे ऐन सम्मत निर्णय गरिदियो भने त्यो समस्या पनि समाधान हुन्छ। यो कुनै न कुनै दिन चाहिँ कानूनमा टेकेरै निर्णय गर्नुपर्ने विषय भयो, त्यो त राजनीतिक कसैका आधारमा निर्णय गरिने कुरा होइन। र स्पष्ट एउटा दृष्टिकोण निर्वाचन आयोगले राखिदियो भने अहिलेको अस्थिरता
हस् धेरै धन्यवाद छ विपिनजी, धेरै धन्यवाद यहाँलाई। त आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी पछिल्लो पटक उत्पन्न भएको यो परिस्थितिका विषयमा कुराकानी गर्दैथ्यौं संविधानविद विपिन अधिकारीसँग। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।